Surat Swad, Bismillahirrahmanirrahim. Swad wal Quran is zikr, balillazina kafaru fi izzatin wa shiqaq. Qasam hai nasihat bhare Quran ki, balki yahi log jinhone manne se inkar kiya sakht takabbur aur zidd mein mubtala hain. Inse pehle hum aisi kitni hi qaumon ko halak kar chuke, jab inki shamat aayi to woh cheekh pade, magar woh waqt bachne ka nahi hota. Ab dekh rahe hain ki Surat Swad bahut directly shuru ho gayi. اللہ تعالیٰ نے قرآن کی قسم کھا کر بتا دیا کہ جو لوگ آج انا کا شکار ہیں ایگو کا شکار ہیں ان کو اس کتاب سے فائدہ نہیں ہوتا یاد رکھیں سب سے پہلی چوٹ جو قرآن کی پڑتی ہے نا وہ انا پہ پڑتی ہے انا پرست ایگوسٹک لوگ ایگو کے مارے ہوئے لوگ بہت زیادہ قرآن کے ساتھ چل نہیں پاتے ان کو شرمندگی ہوتی ہے ان کو لگتا ہے کہ یہ قرآن ہر بات ہمارے بارے میں کہتا ہے تو اللہ تعالیٰ کہتے ہیں جب تک تکبر اور ضد نہیں نکلے گی اللہ کی کتاب سامنے نہیں آئے گی ان لوگوں کو اس بات پر بڑا تعجب ہوا کہ ایک ڈرانے والا خود انہی میں سے آ گیا منکرین کہنے لگے یہ ساحر ہے سخت جھوٹا ہے کہ اس نے سارے خداؤں کی جگہ بس ایک ہی خدا بنا ڈالا یہ تو بڑی عجیب بات ہے اور سردارانِ قوم یہ کہتے ہوئے نکل گئے چلو اور ڈٹے رہو اپنے معبودوں کی عبادت پر یہ بات تو کسی اور ہی غرض سے کہی جا رہی ہے یہ بات ہم نے زمانہ قریب کی ملت میں کسی سے نہیں سنی یہ کچھ نہیں مگر ایک من گھڑت بات کیا ہمارے درمیان بس ایک یہی شخص رہ گیا جس پر اللہ کا ذکر نازل کیا گیا آپ دیکھیں ان آیتوں سے آپ کو اندازہ ہو رہا ہوگا کہ آیتیں کب نازل ہوئیں نبی صلی اللہ علیہ وسلم کی مخالفت شروع ہو چکی تھی اور مکہ کے بڑے سردار جن کو اپنے بڑا ہونے کا بہت زیادہ مان تھا انہوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم کی بات کو ماننے سے انکار کر دیا آپ نے ان کو بلایا ایک موقع پہ اور کہا یہ کھانے کی دعوت دی کھا پی چکے پھر آپ نے اس کے بعد انہیں کہا کہ میں تمہیں ایک ایسی بات کہوں کہ اگر تم اس کو مان جاؤ تو تمہیں بہت ہی خوشی ہوگی عرب عرب تو جب تم تجموں کے بھی مالک بنو گے کہا جلدی سے بتاؤ آپ نے کہا بولا قول لا الہ الا اللہ تفلحون اللہ کو ایک مانو تم فلا پاؤ گے اس بات پہ وہ سردار غصہ کھاتے ہوئے اٹھ گئے کیا یہ باتیں سنانے کے لیے ہمیں بھیجا تھا ہم تیری یہ باتیں نہیں سن سکتے اور اللہ تعالیٰ نے یہاں یہی بات کر کے بتا دی کہ جب تک ایک انسان اپنی انا کے خول سے نہیں نکلے گا اس کو حق سمجھ نہیں آئے گا اور یاد رکھیں اللہ کے نبی صلی اللہ علیہ وسلم نے صحابہ کی اتنی خوبصورت تربیت کی تھی کہ کسی میں سیلف امپورٹنس کا خیال نہیں تھا جو بندہ خود کو بہت بڑا سمجھتا ہے نا وہ کبھی بھی دوسرے کو صحیح بھی نہیں سمجھتا بچے ضدی ہوتے ہیں شروع سے آج دیکھیں تربیت کے انداز میں کہ خود پرستی خود اعتمادی ہم بڑے کانفیڈنٹ ہیں اور نتیجہ کیا ہوتا ہے کہ غلطی کر کے بھی لوگ غلطی کو نہیں مانتے تو اس سارے حصے سے جو بات ہمارے لیے وہ یہ ہے کہ قرآن فائدہ کب دے گا جب ہم اپنی ذات کی بڑائی کے احساس سے نکلیں گے اور مانیں گے کہ ہم جو غلط کرتے تھے وہ درست نہیں تھا اب اللہ تعالیٰ ہمیں درست کرنے کی توفیق دے اور جو لوگ غلطی نہیں مانتے نا وہ اللہ کے ساتھ تو کیا معاملہ ٹھیک کریں گے وہ تو کوئی رشتہ بھی نہیں نبھا سکتے اس لیے غلط چیزوں پر سٹینڈ لیتے ہوئے بھی وہ کہہ رہے ہیں کہ یہ شخص تو پتہ نہیں اندر کھاتے کیا نیتیں رکھ رہا ہے اللہ تعالیٰ کہتے ہیں اصل بات پتا کیا ہے اصل بات یہ ہے کہ یہ میرے ذکر پر شک کر رہے ہیں یہ ساری باتیں اس لیے کر رہے ہیں کہ انہوں نے میرے عذاب کا مزہ چکھا نہیں کیا تیرے داتا اور غالب پروردگار کی رحمت کے خزانے ان کے قبضے میں کیا یہ آسمان و زمین اور ان کے درمیان کی چیزوں کے مالک ہیں اچھا تو یہ عالم اسباب کی بلندیوں پر چڑھ کر دیکھیں نبی صلی اللہ علیہ وسلم کو سٹرونگ کیا جا رہا ہے آپ ان سے ڈریے نہیں ان کے پریشر میں نہیں آئے کیونکہ ان کے ہاتھ میں کچھ بھی نہیں ہے یہ تو گروہوں میں ایک چھوٹا سا گروہ ہے جو اپنی جگہ پر شکست کھانے والا ہے ان سے پہلے نوح کی قوم اور عاد اور میخوں والا فرعون اور سمود اور قوم لوط اور عکا والے جھٹلا چکے جتھے تو وہ تھے ان میں سے ہر ایک نے رسولوں کو جھٹلایا اور میری عقوبت کا فیصلہ اس پر چسپاں ہو کر رہا یہ لوگ بھی بس ایک دھماکے کے منتظر ہیں جس کے بعد کوئی دوسرا دھماکہ نہ ہوگا وقالوا ربنا اجل لنا قطنا قبل یوم الحساب اور کہتے ہیں رب یوم الحساب سے پہلے ہی ہمارا حصہ ہمیں جلدی دے دے ہائی لائٹ کریے بے صبر پن میں عذاب بھی جلدی مانگ رہے ہیں کہ جو کل دینا ہے وہ آج دے دے بہت سارے لوگ دنیا میں آج بھی یہی غلطی کرتے ہیں تو اللہ تعالیٰ کہتے ہیں کہ ان کی جلدی کی بات پہ اگر میں ان کو پکڑ لوں تو ان میں سے کوئی بھی دنیا میں باقی نہ رہے اس پر علامہ یقولون اے نبی صبر کیجئے ان باتوں پر جو یہ لوگ بناتے ہیں اور ان کے سامنے ہمارے بندے داؤد کا قصہ بیان کرو جو بڑی قوتوں کے مالک تھے ہر معاملے میں اللہ کی طرف رجوع کرنے والے تھے ہائی لائٹ کیجئے گا جہاں بھی حضرت داؤد اور سلیمان کا قصہ آئے گا یاد رکھیے نعمتوں کی آزمائش کا ذکر ہوگا اور حقیقت ہے کہ ہماری ہر وہ نعمت امتحان بن جاتی ہے जो हमें अल्लाह से दूर कर देती है। बहुत सारे लोग इस फर्क को नहीं समझते, क्या नेमतें, हमें क्या पता ये ठीक है कि नहीं। किसी नेमत को पाए तो अल्लाह का कुर्ब मिले तो समझ लीजिए कि ये नेमत है, इनाम है। नेमत मिली अल्लाह से दूर, नमाजों से दूर, इस्लाम से दूर, तो समझ लीजिए कि ये आपके लिए परेशानी की हो गई। और अल्लाह ताला हजरत दाऊद की खूबियों को जिक्र करते हुए बता रहे हैं कि देखो इतने कुव्वत वाले थे, इसके बावजूद हर चीज में अवाब थे। और अवाब किसको कहते हैं, हर फैसले हर मामले में वो अल्लाह ताला की तरफ रजू करे, उसको हर वक्त इस बात की फिक्र हो कि मेरा रब मुझे किसी भी मामले में पीछे ना करे। तो दुआ कीजिए कि हमें भी अल्लाह अवाब बना दे, जितने बड़े काम करने हैं ना उतना अवाब बना होगा, बनना पड़ेगा। और फिर वही बात कहूँ कि जायनमाज़ तय नहीं होगा घर में, किसी कोने में डाल दीजिए, बार बार फैसले करने पड़ेंगे, इस्तखारा करने पड़ेगा, कभी तौबा, कभी इस्तगफार, कभी मशवरा, तो अल्लाह के साथ थोड़ी थोड़ी देर के बाद अल्लाह से रब्ता रखें, या आपका अल्लाह ताला के साथ ताल्लुक मजबूत करने का भी जरिया बनेगा। अब अल्लाह ने जिनको नेमतें दी थी उसको दोहरा दिया, और एक वाक्य आगे आ रहा है, इन सखर नलजिबालमा युसब्बिह नबिलशीशी वलिशराक, हमने पहाड़ों को इनके साथ मसख़र कर रखा था कि सुबह शाम वो उसके साथ तस्बीह करते थे, परिंदे सिमट आते सब के सब उसकी तस्बीह की तरह मुतवज्जे हो जाते थे। हमने उनकी सल्तनत मजबूत कर दी, इनको हिकमत अता की और फैसला कुन बात कहने की सलाहियत बख्शी। फिर तुम्हें कुछ खबर पहुंची उस मुकदमे वालों की जो दीवार पर चढ़कर उनके बाला खाने में घुसा है। जब वो दाऊद अलैहिस्सलाम के पास पहुंचे तो वो इनको देखकर घबरा गए, उन्होंने कहा डरिए नहीं, हम दो फरीक के मुकदमा है, हम में से एक ने दूसरे पर ज्यादती की है, आप हमारे दरमियान ठीक ठीक फैसला कर दीजिए, बेइंसाफी ना कीजिए, हमें राह रास बताइए। मुकदमा क्या था, अब यहां से वो पेश करेगा, ये मेरा भाई है, इसके पास 99 दुम्बियां हैं और मेरे पास सिर्फ एक ही दुम्बी, दुम्बी यानी शीप, इसने मुझसे कहा ये एक दुम्बी भी मेरे हवाले कर दीजिए, इसने गुफ्तगू में मुझको दबा लिया। दाऊद अलैहिस्सलाम ने जवाब दिया, इस शख्स ने अपनी दुम्बियों के साथ तेरी दुम्बी मिलाने का मुतालबा करके यकीनन तुझ पर जुल्म किया, और वाकया ये है कि मिलजुल कर साथ रहने वाले अक्सर लोग एक दूसरे पर ज्यादतियां करते हैं। इसको हाईलाइट कर ले, बहुत बड़ी हकीकत है, आयत 24 के अंदर है कि वा इन्ना कसीरा मिनल खुलता इला यबगी बादहुम अला बाद, हाँ मगर इल्लज़ीना आमनू वामिलुस्सालिहात, हाँ लेकिन वक़लीलुम्मा हुम, क्या है। और वाकया ये है कि मिलजुल कर एक साथ रहने वाले लोग अक्सर एक दूसरे पर ज्यादतियां करते रहते हैं, बस वही लोग इससे बचे हैं जो ईमान रखते हैं और अमल सवाले करते हैं, और ऐसे लोग कम ही हैं। ये बात कहते कहते दाऊद अलैहिस्सलाम समझ गए कि ये तो हमने दरअसल उसकी आजमाइश की है। चुना चुना ने अपने रब से माफी मांगी और सजदे में गिर गए और रजू कर लिया। फगफरना लहू ज़ालिक, तब हमने उनका ये कसूर माफ कर दिया, और यकीनन हमारे यहाँ इसके लिए तकर्रुब का मुकाम और बेहतर अंजाम है। हमने इसे कहा दाऊद हमने तुझे जमीन में खलीफा बना दिया, लिहाजा तो लोगों के दरमियान हक के साथ हुकूमत कर और ख्वाहिश नफ्स की पैरवी न कर कि वो तुझे अल्लाह की राह से भटका देगी। जो लोग अल्लाह की राह से भटकते हैं यकीनन उनके लिए सख्त सजा है कि वो यौमुल हिसाब को भूल गए। यहाँ तक वाकया इनका था, इसमें आपको बहुत सारी अमल की बातें मिलेंगी। पहली बात यह है कि बाज़ दफ़ा अल्लाह ताला दूसरे के हालात से आपको सिखाता है। ये एक मुकदमा था, साफ तौर पे वाज़े हो रहा है, समझ आ रही है कि किस तरह एक शख्स दूसरे के साथ कुछ मामला कर रहा था कि उसकी 99 शीप थी, दूसरे की एक थी, तो उसने कहा ये एक भी मुझे दे दो, बजाय इसके कि ये करता कि अपनी 49 उसको दे देता ताकि दोनों के पास 50-50 हो जाती। लेकिन इंसान की तबीयत के बुखल को यहाँ साबित किया गया। दाऊद अलैहिस्सलाम इस मुकदमे के फैसले के दौरान ये बात समझ गए कि हर रोने वाला जरूरी नहीं कि सच्चा हो। एक शख्स जो बहुत अच्छी तरह से बात करता है, वो अपना पॉइंट ऑफ व्यू इतना अच्छा बयान करता है, होता वो झूठा है, मुकदमा उसके हक में हो जाता है। अल्लाह के नबी खुद फरमाया करते थे कि लोगों में एक इंसान हो, जब तुम में से कोई दो लोग किसी जमीन के टुकड़े के लिए आए और तुम में से जो अपनी बात अच्छी तरह पेश करेगा मैं उसके हक में फैसला कर दूंगा, लेकिन वो याद रखे कि अगर उसने दूसरे का हक मार लिया तो क्यामत के दिन 7 जमीनों के तौक उसके गले में पहनाए जाएंगे। यहाँ एक बहुत ही अहम नुक्ता है रिश्तेदारियों के मामले में। बाज दफा जायदादें होती हैं, बाप की कोई जायदाद है तो भाई बहनों का हिस्सा है, कभी चचा और भतीजों का मामला है, कभी किसी की कोई चीज अपनी चर्ब जुबानी से ना ले। यहां छोटा सा जमीन का टुकड़ा दे दीजिए, नो प्रॉब्लम एट ऑल, ताकि वहां की पकड़ से बच सकें। और ये कितनी बड़ी बात है कि जिसको अल्लाह सुबहाना तला ने हमारे सामने लाकर पेश कर दिया कि जब तक इंसान दूसरे के लिए वो ना पसंद करे जो अपने लिए पसंद करता है तो तब तक बात नहीं बनती। پھر ایک اور چیز اس میں شراکت داری پہ بھی ہے. یاد رکھیے اگر ممکن ہو تو کبھی کسی کے ساتھ شراکت نہ کریں, پارٹنرشپ جس کو بولتے ہیں. تھوڑا کما لیں, تھوڑا کام کر لیں, لیکن شراکت میں جب تک تزکیہ نہ ہوا ہو خیر نہیں ہوتی. ایک بندہ دوسرے کا حق ضرور ہی مارنے کی کوششیں کر جاتا ہے. تو اسی طرح کی باتیں ہمیں اس میں سکھا کر اللہ سبحانہ وتعالیٰ نے یہ بتا دیا کہ آپ اپنی فکر کرو, آج دوسرے کے اوپر جو معاملے ہیں کل تمہارے ساتھ بھی ہو سکتے ہیں. اس کے بعد کی آیت میں مقصد حیات, وَمَا خَلَقْنَا السَّمَاءَ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا بَاطِلًا, ہم نے اس آسمان اور زمین کو اور اس دنیا کو جو ان کے درمیان ہے فضول پیدا نہیں کیا, یہ تو ان لوگوں کا گمان ہے جنہوں نے کفر کیا. ہائی لائٹ کیجیے, کافروں کا گمان ہے کہ یہ دنیا بے مقصد پیدا کی, مومنوں کا تو یہ گمان نہیں. ذالک ظن الذین کفروا, افسوس کے ساتھ کہوں گی کہ آج مسلمان بھی اسی ظن کا شکار ہو گئے. یہی بدگمانی آج ہمارے دلوں میں بھی آ گئی کہ دیکھنا ایسے ہی ہوگا, بس ہم بچ جائیں گے, بخشے جائیں گے, کچھ بھی نہیں کہا نہیں. اور ایسے کافروں کے لیے بربادی ہے جہنم کی آگ سے. کیا ہم ان لوگوں کو جو ایمان لاتے اور نیک عمل کرتے ہیں اور ان کو جو زمین میں فساد کرنے والے یکساں کر دیں گے؟ ہائی لائٹ کرے اور کوشچن مارک تو ڈلا ہی ہوا ہے. کیا یہ ہو سکتا ہے کہ ڈیتھ از لیولر, ڈیتھ از ناٹ دا لیولر؟ مرتے ہی اگر محمد صلی اللہ علیہ وسلم اور فرعون دونوں کا ایک انجام ہو, 100 لوگوں کا قاتل اور دوسروں کی جان بچانے والا اگر ایک ہی جگہ پہ ہو, تو کیا یہ ظلم نہیں ہوگا؟ کیا اللہ سے ہم اس ظلم کی بات کرتے ہیں؟ اٹس ناٹ فیئر. تو یاد رکھیے, مرنے کے بعد انسان کو اس کی زندگی کی کوششوں کے مطابق جزا یا سزا ملے گی. کیا ہم متقیوں کو فاجروں جیسا کر دیں؟ بڑی عجیب بات کرتے ہو. دنیا میں کوئی حکومت ایسا کرے, آپ کہتے ہیں یہاں بہت فیورٹزم چلتا ہے, یہاں انصاف نہیں عدل نہیں, تو کیا اللہ تعالیٰ کے معاملے میں تم ایسا سوچتے ہو؟ ہاں, کتاب انزلنا الیک مبارک لیدبروا آیاتہ ولیتذکر اولو الالباب, یہ ایک کتاب ہے بڑی بابرکت جو اے نبی ہم نے آپ کی طرف نازل کی تاکہ یہ لوگ اس کی آیتوں پر غور کریں اور عقل و فکر رکھنے والے اس سے سبق حاصل کریں. آپ کو حیرت ہوگی کہ جہاں بھی دنیا آخرت کا تقابل ہو, اعمال کے فرق کا ہو, اس کے فوراً بعد کتاب کی بات آئے گی. یعنی قرآن پڑھنے کے بعد آنکھیں کھلتی ہیں کہ ہم کر کیا رہے ہیں اور کس طرح کر رہے ہیں. آپ دیکھیے کہ جب ہم یہ بدگمانی رکھ لیتے ہیں نا کہ دیکھنا مرتے ہی سیدھا جنت میں جانا ہے, تو کون عمل کرے؟ ایک اسٹوڈنٹ ہے, اس کو پتا ہے کہ میں نے کچھ پڑھا کہ نہیں پڑھا, میرا انجام اچھا ہی ہوگا, دیکھنا مجھے تو ٹیچر نے پاس ہی کر دینا, وہ کیوں پڑھے گا؟ اور آج دنیا میں جو ظلم و ستم ہے اس کی وجہ بھی یہ بہت بڑی ہے. آپ امیجن کیجئے کہ ایک شخص کسی جگہ بس میں گیا, سوار ہو گیا, تھوڑی دور گیا, بڑی اچھی مزے کی سیٹ میں بیٹھا ہوا تھا, تصور میں لائے نرم اچھی سیٹ مل گئی, لیکن اس کو تھوڑی دیر میں احساس ہوا کہ میں تو غلط روٹ کی بس میں بیٹھ گیا. اب جو ہی وہ غلط روٹ کی بس کے بیٹھنے کے خیال میں, آپ بتائیے وہ نرم سیٹ اس کو مزہ دے گی؟ نہیں دے گی نا, بے چین ہوگا, پریشان ہوگا, کہاں جاؤں, کدھر جا رہا ہوں, بے چینی, کبھی کہے گا اتار دو, کبھی کہے گا کدھر جاؤں کدھر دوں. اس کے برعکس صحیح بس میں شخص کو جگہ نہ بھی ملے, وہ کھڑا ہو کے بھی جائے نا, تو وہ کہے گا کوئی بڑی بات نہیں, پہنچ تو اپنی منزل پہ جاؤں گا نا. یہی معاملہ ہماری روحوں کا ہوتا ہے. جو لوگ لاسٹ ہیں نا وہ ڈپریسڈ ہیں. نیکی کرنے والے خوشیاں پا رہے ہیں, چاہے وہ بظاہر کھڑے ہو کر سفر کریں یا بیٹھ کے, ضرورت اس بات کی کہ آج اس زندگی میں فیصلہ کریں. اور یہ بے انصافی کہ آج کچھ کرو کہ نہ کرو دونوں وہاں برابر ہوں گے, اگر یہ اللہ سے متوقع ہے تو وہ الحکم نہ ہوتا, العادل نہ ہوتا. اللہ کا تو اپنا نام العدل ہے. تو یہ دعا کیجئے کہ اللہ ہمیں اس کتاب کی روشنی میں اپنے اعمال کو پرکھنے والا بنا دے. داؤد کی بات کے بعد سلیمان بیٹا, وَوَهَبْنَا لِدَاوُودَ سُلَيْمَانَ نِعْمَ الْعَبْدُ إِنَّهُ أَوَّابٌ, میں تو اس پہ یہ کہتی ہوں جیسا باپ ویسا بیٹا, جو خوبیاں باپ میں تھی وہی آپ کو بیٹے میں دیکھیں گی. اور داؤد کو ہم نے سلیمان جیسا بیٹا عطا کیا, بہترین بندہ, کثرت سے اپنے رب کی طرف رجوع کرنے والا. قابل ذکر ہے وہ موقع جب شام کے وقت اس کے سامنے خوب سدھے ہوئے گھوڑے پیش کیے گئے, تو اس نے کہا میں نے اس مال کی محبت اپنے رب کی یاد کی وجہ سے اختیار کیا. ہائی لائٹ کیجیے, آپ کے لیے ایک بہت ہی خوبصورت ایکٹیویٹی ہے اس کے اوپر. دنیا کی کوئی چیز آپ کو پیاری لگے, اور بہت ساری لگ سکتی ہیں, اور دنیا کی چیزوں سے پیار کرنا کوئی گناہ نہیں ہے, نہ وہ کسی پکڑ کا شکار ہے. بس ایک کام کرنا ہے, अपनी हर चीज को देखकर या छू कर क्या कहना है, मुझे अपनी ये चीज इसलिए प्यारी लगती है कि ये मुझे मेरे रब से जोड़ती है। मसलन आपकी गाड़ी, आपकी गाड़ी आपको कुरान सुनाने के लिए लाती है ना अल्लाह के हुक्म से, तो आप यही जुमला कहें कि अल्लाह मुझे ये गाड़ी इसलिए प्यारी लगती है कि ये मुझे तेरी याद मिलाती है। आपका पीसी, आपका लैपटॉप, आपका फोन, आपके घर की एक एक चीज जो आपको अल्लाह से जोड़े उसको देखकर खुश हो। नेमतों के बारे में यही सोच होनी चाहिए, और अगर इन नेमतों को पाकर अल्लाह से दूर हो गए तो फिर मसला होगा। दुनिया नुकसान नहीं देती अगर इस दुनिया की नेमतों को हम अल्लाह के रास्तों में खपा दें, बल्कि ये तो फिर इंसान के चप्पू बन जाते हैं, उस कश्ती को चलाने वाले जो आखिरत में अल्लाह के सामने पेश की जाएगी। अब आगे क्या हुआ, यहां तक कि जब वो घोड़े निगाहों से ओझल हो गए तो इन्होंने हुक्म दिया इनको मेरे पास वापस लाओ, फिर लगे इनकी पिंडलियां और गर्दनों पर हाथ फेरने, और देखो सुलेमान को भी हमने आजमाइश में डाला और उनकी कुर्सी पर एक जसद लाकर डाल दिया, फिर उसने रजू किया और कहा मेरे रब मुझे माफ कर दे, मुझे वो बादशाह ही दो जो मेरे बाद किसी और के लिए सजावार ना हो, बेशक तू ही असल दाता है। तब हमने इसके लिए हवा को मुसख़र कर दिया जो इसके हुक्म से नरमी के साथ चलती थी जिधर वो चाहते थे, और शयातीन को मुसख़र कर दिया जो इसके हुक्म से नरमी के साथ चलती थी जिधर वो चाहते थे, और शयातीन को मुसख़र कर दिया हर तरह के मेमार और गोताखोर और दूसरे जो पाबंदे सलासल थे यानी कैद में थे। हमने इनसे कहा ये हमारी बख्शिश है, तुझे इख्तियार है जिसे चाहे दे और जिससे चाहे रोक ले, कोई हिसाब नहीं, यकीनन इसके लिए हमारे यहाँ तकर्रुब का मुकाम और बेहतरीन इंजाम है। क्या पता चला, हजरत सुलेमान को इतनी जो नेमतें मिली थी ना इसके बावजूद उनका हिसाब नहीं होगा, ये फर्क है। अल्लाह ताला ने उनको जो नेमतें दी, एक तो बड़ी वजह यह कि उन्होंने दुनिया में उन नेमतों को अल्लाह के रास्तों में लगा दिया, दूसरी उनकी दुआ ये थी कि अल्लाह मेरी नेमतों का हिसाब ना लेना। तो अगर आज अल्लाह मुझे और आपको ये कह दे, हमें तो वैसे ना कहे बगैर भी यही लगता है, लेकिन कितनी मौज है उस बंदे की जो मर्जी कर लो तुम्हारा हिसाब नहीं होगा। मेरा ले हमें तो ऐसा कह भी दिया जाता तो बाद में शायद बदल नहीं पड़ता हुक्म। मैं अक्सर सोचती हूँ कि जो अशरा मुबशरा के नाम पर मारूफ हुए, जिनको दुनिया में जन्नत के सर्टिफिकेट मिले वो रोते रहते थे, और आज हमें कोई सर्टिफिकेट नहीं मिला हुआ, लेकिन हम अपने आप को कितने मुतमईन मसरूर करते हैं इस दुनिया में कि देखना हमने तो बची जाना है। तो दुआ कीजिए कि अल्लाह ताला हमें आखिरत की फिक्र लगा दे।